नमस्कार, अनौपचारिक क्षेत्र सेवा केंद्र इनसेक प्रदेश दुई को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम में यहाँलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 में मिथिलांचल एफएम बाट प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले घरेलु हिंसाका कारण महिलामाथि हुने हिंसा तथा घरेलु हिंसा न्यूनीकरणका सन्दर्भमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा प्रदेश दुईमा महिलामाथि हुने घरेलु हिंसाको अवस्था कस्तो रहेको छ, घरेलु हिंसा रोकथाम तथा न्यूनीकरण गर्नका लागि के गर्नुपर्छ भन्ने सन्दर्भमा सरकारवालाहरूको भनाई प्रस्तुत गर्छौं।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रमको शुरूआत गर्छौं मानवाधिकार समाचारबाट। इन्सेक प्रदेश दुईको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा प्रदेश स्तरीय सरकारवालाहरू बीच पुस 16 गते जनकपुर धाममा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग प्रदेश दुईका प्रमुख वीरबहादुर बुढा मगरले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा भएका महासन्धिको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो। प्रदेश दुईका सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख देव कुमारी खत्रीले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा दिएको भए पनि प्रदेश सरकारले विद्यालयको खस्किएको शैक्षिक अवस्था सुधारका लागि अनुदानदेखि शैक्षिक सामग्री वितरण गर्दै आएको बताउनुभयो। कोरोना कहरको बेला प्रदेश दुई सरकारले COVID-19 अस्पताल निर्माणदेखि औषधि उपचार र आइसोलेसन क्वारेन्टीन निर्माण गरी जनतालाई स्वास्थ्य सेवा दिन अग्रसरता देखाएको उहाँले बताउनुभयो। नीलहिरा समाज थम्साका अभियन्ता प्रदीप यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अल्पसंख्यक तथा तेस्रो लिंगीहरूको लागि समेत प्रष्ट रूपमा सेवा सुविधा दिनुपर्ने माग गर्नुभयो। पशु सेवा कार्यालय धनुषाका नायब सुब्बा रामेश्वर सिंहले पशु सेवा कार्यालयबाट खास गरी मासुजन्य खाद्य पदार्थ उपभोग गर्नेहरूका लागि मासु बिक्री वितरण गर्ने पसलहरूमा अनुगमन निरीक्षण गर्ने गरेको बताउनुभयो। इन्सेक प्रदेश दुई प्रमुख राजु पासवानले प्रदेश दुईमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा सर्वसाधारण जनताहरूको सहजै पहुँचमा अझै समस्या रहेको बताउनुभयो। वर्तमान अवस्थामा 3 तहका सरकारले संविधान तहत नागरिकका शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका मौलिक हकको कार्यान्वयनका निम्ति अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। अब प्रस्तुत गर्दैछौ घरेलु हिंसा सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ। शिक्षाको कमी, जनचेतनाका अभावका कारण घर परिवारमा कलह शुरू हुने गर्दछ र घरमा पति पत्नी तथा घर परिवारका सदस्यहरू बीच झैझगडा हुने गर्दछ। घरेलु तथा महिला हिंसाका घटनाहरू बढ़ी हुने गरेको कारण यस्ता घटना न्यूनीकरण गर्नका लागि घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ल्याइएको हो। नेपाल सरकारले घरेलु हिंसाबाट पीड़ित व्यक्तिलाई उनको अनुरोधमा जिल्ला कानूनी सहायता समिति मार्फत निशुल्क कानूनी सहायता उपलब्ध गराउने कानूनी व्यवस्था छ। घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई 3,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। तर घरेलु हिंसाका घटनामा प्रहरी कार्यालयमा निवेदन लिए पनि अधिकांश घटनामा छलफल गराएर छाडिदिने गरिएको छ। घरेलु हिंसाका पीड़ित अदालत गए पनि पीड़कलाई जेल सजाय नगरी जरिवाना गरेर छाड्ने आदेश गर्ने गरिएको छ, जसले गर्दा हिंसा प्रभावितले न्याय प्राप्त गर्ने वातावरण सुनिश्चित हुन सकेको छैन। पीड़ितले न्याय नपाएपछि उनको मनोबल घट्ने र थप पीड़ामा पर्ने गर्दछन् भने पीड़कको मनोबल बढ़ने, थप हिंसा गर्न उद्यत हुने गर्दछ। घरभित्र हुने महिला हिंसा सामाजिक परम्पराले घेरिएकोले पनि अधिकांश महिला हिंसाका घटना समाज बाहिर आउन सकेको छैन। समाजमै महिलामाथि हुने यस्ता हिंसालाई दबाएर राख्ने गरिन्छ, जसले गर्दा महिला हिंसा सहन बाध्य हुन्छ। तसर्थ महिलामाथि हुने हिंसा न्यूनीकरण गर्नका लागि प्रभावकारी ऐन कानून आवश्यक छ भने बनेका कानूनको कार्यान्वयन हुनु जरूरी छ र घटनाका दोषीलाई कानून बमोजिम कार्यवाही हुनुपर्दछ। साथै घरेलु हिंसाका घटना न्यूनीकरणका लागि कानूनी सचेतना पनि उत्तिकै जरूरी छ। यसका लागि नागरिक समाज तथा मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरूको समन्वय तथा सामूहिक प्रयास आवश्यक छ। अब हामी प्रस्तुत गर्दैछौ प्रदेश 2 मा घरेलु हिंसाका कारण महिलामाथि कस्ता खालका हिंसा हुने गरेको छ, घरेलु हिंसा न्यूनीकरण गर्नका लागि के गर्नुपर्छ भन्ने सन्दर्भमा ओरेक धनुषाका संयोजक रोजलिन कुमारी सिंह भन्नुहुन्छ।
प्रदेश 2 मा खास गरी पनि घरेलु हिंसाका घटनाहरू आएकोमा त्यहाँ कुटपिट होइन उहाँहरूलाई कुटपिट भएको जय झगडाका कुराहरू, त्यसपछि अब त्यही मानसिक यातनाका कुराहरू होइन शारीरिक यातना डर धम्की गाली गलौज होइन यस्तो कुराहरू चाहिँ आएको छ घर निकाला गर्ने जसले गर्दाखेरि चाहिँ अब हाम्रो सेफ हाउसमा आउने घटनाहरू पनि बढेको छ। त्यही भएर अब यसलाई न्यूनीकरण गर्नलाई त सबभन्दा पहिला घरेलु हिंसाको बारेमा नै अलिकति यो भनेको पनि घरेलु हिंसा हो यो हिंसा हो भन्ने नै हामीले बुझाउनु पर्छ होला, किनभने कसैलाई कुटपिट गर्ने अब श्रीमान श्रीमती मात्रै पनि होइन घरभित्र जुनसुकै पनि व्यक्ति या चाहे कामदार होस् उहाँहरूलाई पनि भएका हिंसाका कुराहरू चाहिँ बेला बखत हामीले थाहा पाउने पनि गरेका छौँ। यस खास गरी पनि घरेलु हिंसा कसुरो सजाय 2066 नै चाहिँ हामीले आधार बनाएर त्यो विषयमा चाहिँ उहाँहरूलाई चाहिँ कुन किसिमका हिंसा हो र त्यो हिंसामा कसरी चाहिँ हामीले न्याय दिनुपर्छ भन्ने कुराहरू जस्तै उहाँहरूलाई कति त्यहाँ बस्न गाह्रो अप्ठ्यारो छ हामीले सुरक्षित स्थान तर उहाँहरूलाई लग्नु हो कि अनि त्यसपछि उहाँहरूको अब के छ अवस्था होइन या घाउ चोट लागेको छ भने हामीले उहाँहरूलाई तत्काल उपचार गराउनु हो कि भन्ने कुराहरू चाहिँ सुरुमा त्यो भइसकेपछि ध्यान दिने कुरा हो। त्योभन्दा पहिला चाहिँ त्यसलाई न्यूनीकरण गर्न त सबभन्दा पहिला फेरि हामीले चाहिँ घरेलु हिंसाका बारेमा पनि कति चाहिँ हामीले त्यसलाई चाहिँ कतिजनाले चाहिँ त्यो हिंसा नै होइन भनेर पनि मानिराखेको चाहिँ अवस्था छ। कुटपिट हुँदैमा चाहिँ अब कहिले काहीँ रिस उठेर एक झापरिका एकजना त्यो हिंसा हुन्छ र या फिर घरभित्र कामदारलाई त गाली गरिन्छ नै भन्ने कुराहरू चाहिँ त्यस्ता कुराहरूलाई चाहिँ हामीले सचेतना या जनचेतना या त्यहाँका स्थानीय निकायहरूलाई चाहिँ अलिकति ध्यान पुर्याउनु पर्छ होला जस्तो लाग्छ। यही एमभित्र पनि थुप्रै कुराहरू छ, यो कुराहरूलाई पनि हामीले चाहिँ स्थानीय निकायदेखि नै लिएर गएर चाहिँ त्यहाँका सिभिएसहरूको माध्यमबाट त्यहाँका महिला समूहहरूमा चाहिँ सचेतना फैलाउनु पर्छ होला जस्तो लाग्छ र दिनदिनै अरू हिंसाहरू त छैन त्योभन्दा बढी चाहिँ घरेलु हिंसाका घटनाहरू हामी कहाँ आएका आएको आधारमा चाहिँ तथ्याङ्कले नै हामीलाई त्यही देखाइरहेछ। जस्तै सरकार हिंसा हामीले डकुमेन्ट गराएको छौँ त्यसमा 30-40 त घरेलु हिंसाका घटनाहरू नै हुन्छन् भनेदेखि अहिले पनि त्यो चुप लागेर बस्ने बेला चाहिँ भएको छैन। अब त्यसलाई चाहिँ हामीले न्यूनीकरण गर्नलाई चाहिँ पुनः मैले अघि नै भनिसकेँ त्यस बारेमा सचेतना कानुनको बारेमा अलिकति उहाँहरूलाई जानकारी र स्थानीय निकायले नै यसमा भूमिका खेल्नुपर्छ र साथै जति पनि घरमा रहनुहुन्छ होइन उहाँहरूले पनि या कामदारका रूपमा रहनुहुन्छ या त्यहाँभित्र रहेका श्रीमान समिति हुनुहुन्छ त्योभन्दा बाहेक पनि अन्य धर्मपुत्रहरू थुप्रै हुन्छौँ त्यहाँभित्रकाहरू उहाँहरूको बिचमा चाहिँ कस्तो अवस्था छ भनेर चाहिँ अलिकति आफू पनि सचेत चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई। घरेलु हिंसामा नै अब के लेखिएको छ भने सामान्य अब ऊ छ भनेदेखि उहाँहरूलाई मेलमिलाप गराएर नै पठाउनुपर्छ पीडितको के छ उहाँको भनाइअनुसार भन्नु मतलब उहाँले के चाहनुहुन्छ, तर धेरै जस्तो घरेलु हिंसामा चाहिँ मेलमिलाप भएकै घटनाहरू चाहिँ छ। र महिला सेलको कुरा चाहिँ महिला सेलले पनि त्यही किसिमको नै कामहरू चाहिँ गरिराखेको मैले देखाएको छु, धेरै जस्तो मेलमिलापकै आधारमा चाहिँ गरिराखेको हुन्छ। तर कतिपय घटना चाहिँ हामीले मेलमिलाप गराउँदाखेरि चाहिँ त्यसले चाहिँ दुर्घटना पनि निम्ताएको चाहिँ हामीले पाएका छौँ। त्यो बारम्बार त्यो नचाहने होइन, अब पीडित महिला न याएको हुन्छ, हुन्छ पीडित उहाँले नचाहने, तर त्यहाँ भएका महिला सेल या भनौँ या त्यहाँ भएका अरूहरू पनि संस्था पनि भनौँ या अधिकारको पनि केही कुराहरू चाहिँ जबरजस्ती चाहिँ त्यो घरमा पठाउनाले चाहिँ ऊ सुरक्षित छ कि छैन भन्ने कुरा पनि अलिकति हामीले चाहिँ बुझ्नुपर्छ होला। र यो विषयमा त प्रहरी अहिले पहिला भन्दा त प्रहरी धेरै नै सजग भइसकेको छ, तपाईँ हामीले बुझ्दाखेरि पनि, र यो घरेलु हिंसामा चाहिँ उहाँहरूको पनि राम्रै भूमिका देखिरहेको छ अहिले त।
अब हामी प्रस्तुत गर्दैछौ घरेलु हिंसाका घटना कतिको महिला तथा बालबालिका सेवा केन्द्रमा आउने गरेको छ। महिला सेलमा न्यायका लागि आएका घरेलु हिंसा पीड़ितलाई के कसरी न्याय दिने गर्नु भएको छ भन्ने सन्दर्भमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषाका प्रमुख दीपिका ओझा भन्नुहुन्छ।
हाम्रो महिला बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा चाहिँ विशेष गरेर घरेलु हिंसा अन्तर्गतको चाहिँ जस्तै अब खाना लाउन नदिने, घरबाट निकाला गरिदिने, अनि विभिन्न आर्थिक हरूमा पनि दुःख दिने, नागरिकता नबनाउने, बेदर्ता नबनाइदिने, बच्चाको जन्मदर्ता नबनाइदिने, बच्चा अब 18-19 वर्ष भइसकेको हुन्छ उसको नागरिकता बनाउन नमान्ने र त्यस्तै कुरालाई लिएर चाहिँ घरबाट निकाला गरिदिने, बाल बहुविवाह समेत गर्ने, यस्ता किसिमका चाहिँ केसहरू आउने गर्छ। हामीले विशेष गरेर चाहिँ हाम्रो दैनिक रूपमा कहिले 25 कहिले 27-28 पनि उजुरी प्राप्त हुन्छ। अनि त्यस्तै हो, खाना लाउन नदिने नै हो, घरबाट निकाला गर्ने, विभिन्न किसिमको टर्चर गर्ने, यातना दिने, अनि आरोप प्रत्यारोप लगाउने, कसैको फोन आयो भने पनि, कोहीसँग गफ गर्यो भने पनि विभिन्न आरोप लगाएर चाहिँ टर्चर गर्ने, मान्छे टर्चर गर्ने, त्यस्ता किसिमहरूको उजुरी चाहिँ हामीलाई प्राप्त हुन्छ। हामी चाहिँ पहिला निवेदन प्राप्त भइसकेपछि उहाँहरूले लिखित रूपमा ल्याउनुहुन्छ भने पनि, र उहाँहरू चाहिँ देख्न जान्नुहुन्न अथवा लेखेर ल्याउनु भएको छैन भने चाहिँ घरले हिंसा अन्तर्गत हामी चाहिँ एउटा फर्मै छ, हामी आफै फर्म भरिदिन्छौँ, आफै फर्म भरिदिन्छौँ र उहाँ भिक्टिमहरूलाई हामी सोध्छौँ तपाईँको इच्छा के हो, छलफल गराउने हो कि, त्यो पनि कता गराउन चाहनुहुन्छ, आफ्नै चाहिँ स्थानीय निकायमा गराउन चाहनुहुन्छ कि, नजिकको प्रहरी चौकी इलाकामा गर्न चाहनुहुन्छ कि, यहाँ जिल्लाको महिला बाल सेवा केन्द्रमा गर्न चाहनुहुन्छ कि, कहाँ गर्नुहुन्छ भनेर हामी पहिला उहाँहरूले सोध्छौँ। उहाँहरूले जे भन्नुहुन्छ मात्र पठाइदिनु भन्नुहुन्छ अहिले नै हामी त्यही छलफल गरेर पठाउँछौँ, र जिल्लामै छलफल गराइदिनुहोस्, यहाँ झिकाइदिनु भन्नुहुन्छ भने पनि हामी जिल्लामै झिकाएर महिला बाल सेवा केन्द्रमा, र हाम्रो सञ्जाल टिम पनि छ र हिंसा जिल्ला न्यूनीकरण जिल्ला सञ्जाल पनि छ, सञ्जालका सर म्याडमहरू पनि प्राय आउनुहुन्छ, सहयोग गर्नुहुन्छ, आफ्नो क्षेत्रबाट आफूले गर्नुपर्ने क्रियाकलापहरूमा सबैले सहयोग गर्नुहुन्छ र बसाएर हामी छलफल गराउँछौँ। र पीडित भएर आइसकेपछि पीडकलाई चाहिँ हामी तुरन्त उपस्थित गराउँछौँ, एकदम इमर्जेन्सी छ भने फोनबाटै गराउँछौँ, चौकी थानाहरूसँग चाहिँ हामी कोर्डिनेसन गरेर र सकिन्छ छिटै पठाइदिनु भने तुरुन्तै गर्छौँ, र यदि दिनपछि हुन्छ भन्नुहुन्छ भने पनि हामी पत्रचार गरेर झिकाउँछौँ र छलफल गराइदिन्छ। छलफलमा पनि उहाँको इच्छा के हो, उहाँले जे चाहनुहुन्छ, पीडितले जे चाहनुहुन्छ, हामी त्यही प्रक्रियालाई अगाडि बढाएर उहाँको चित्त बुझ्ने हिसाब किताब गरिदिन्छौँ, र उहाँको चित्त नबुझ्ने, मेलमिलाप हुन नसक्ने र अन्य कानुनी प्रोसेसमा जान चाहनुहुन्छ भने पनि हामीले अन्य उपायहरू हामी उहाँलाई सम्झाउने बुझाउने सिकाउने गर्छौँ। यो घरेलु हिंसामा त मिलापत्रमै गरिन्छ, र अब मिलापत्र पटक पटक गर्दा पनि पीडक पक्ष नसुध्रिने, पटक पटक चाहिँ पीडितलाई दुःख दिइरहने, टर्चर दिइरहने, विभिन्न किसिमको शारीरिक मानसिक यातनाहरू दिइरहने, जति स होइन जति अब मेलमिलाप गरेर पठाउँदा पनि उहाँहरूको बानी बेहोरा सुध्रेन भने बाध्यता भएर चाहिँ अदालततिर जानुपर्ने पनि हुन्छ, कति अथवा सम्बन्ध विजितको मुद्दा त्यसमा पनि जानुपर्ने हुन्छ, र कति चाहिँ जानुहुन्छ तर प्रायः चाहिँ मिलापत्रमै सीमित हुन्छ।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 2 कार्यालय पिरियामा स्थान जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ। हस्त कार्यक्रमबाट प्राविधिक मित्र रमेशलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई विदा दिनुहोस्। नमस्कार।